हिमाल पहाड़ तराई जोड़ छौ सबैलाई समाचार मा छिटो छौ मनोरंजन मागे हर बिहानी हर साझा संगे संगे तपाई हामी
आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हर्रेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट
सर्जकानी सिर्जनाको डबली तपाईँकै प्रतिभाको साझा डबली कार्यक्रम भेरीको डबलीको पर्खाइमा बस्नुभएका तपाईँ सबैलाई धेरै धेरै स्वागत अनि नमस्ते। हिमाल पहाड तराईमा एकैसाथ गुन्जने सबैको मनछुनी रेडियो रेडियो भेरी एफएम 98.6 एन्ड 102.7 मेगा हर्जमा साथै तपाईँ अनलाइनमा संसारैभरि रेडियो भेरी डट कम डट एनपीमा एकै साथ सुन्दै हुनुहुन्छ विशुद्ध रूपमा प्रतिभा बिसाउने साझा चौतारी कार्यक्रम भेरीको डबली आउने गर्दछ। सातामा शनिबार बाहेक हरेक दिन बिहान 11 बजेको भेरी हाइलाइट्सपछि करिब करिब मध्याहको 12 बजेसम्म विविध प्रतिभाहरू बिसाउने यो चौतारीमा आज पनि आइपुगेका छौँ टेक्निकल सपोर्टका मित्रहरू वीरेन्द्रनगरबाट बसन्त चौधरी अनि हरेक स्टेसनबाट विनोद ओली हुनुहुन्छ अनि तपाईँसँगै छु म तपाईँकै मनको सारङ्गी रेट निगाइने शेरबहादुर आचार्य। साथी आज कार्यक्रम भेरीको डबलीमा विशेष हुँदैछ। आज हामीले यस्ता अतिथि यस्ता पाहुनालाई निम्ताएका छौँ जसले गीत सङ्गीतको क्षेत्रमा आफ्नो सारा अहोरात्र खटिएर सारा जिन्दगी अर्पित गर्नुभएको छ। त्यस्ता वरिष्ठ सङ्गीतकार गायक सँगै वाद्यवादक पनि हुनुहुन्छ बागिना समूह सुर्खेतका सारङ्गी वादक हुनुहुन्छ। एउटा नेपालमै सारङ्गीको इतिहासमा मध्यपश्चिमको क्षेत्रबाट छुट्टै पहिचान जमाउनु भएका त्यस्ता सारङ्गी वादक हुनुहुन्छ। हामीसँग आज उहाँसँगको भलाकुसारी हामी जोड्नेछौँ आजको बसाइमा। उहाँ हाम्रो आज भेरीको डबलीको यो चौतारीमा हुनुहुन्छ। उहाँलाई हामीले निम्त्याएका छौँ। उहाँले विभिन्न चलचित्रहरूमा गीत सङ्गीतहरू भर्नुभएको छ सँगै आफूले गाउनु पनि भएको छ। बहुप्रतिभाका धनी हुनुहुन्छ। तपाईँको मनमा खुल्दुली लाएको होला को हुनुहुन्छ भनेर। उहाँका आज हामी सारङ्गीका धुनहरू सारङ्गीका धुनसँगै उहाँका सुमधुर कोकिल कण्ठरूपीति आवाज हामीले तपाईँलाई सुनाउनेछौँ। साथी उहाँ हुनुहुन्छ कलाकार तिलक गन्धर्व। म उहाँलाई एकैछिनपछि स्वागत गर्नेछु र कार्यक्रमको थालनीमा उहाँद्वारा शब्द सङ्गीत गरिएको चलचित्र बाटुलीको गीत तपाईँको माझमा राख्न चाहन्छु अनि त्यसपछि उहाँसँगको भलाकुसारीलाई जोड्नेछु र वास्तवमा गीत सङ्गीतको क्षेत्रमा सुर्खेत लगायत मध्यपश्चिमको क्षेत्रबाट त्यस्ता धेरै कलाकारहरू उब्जाउने अथवा ती चेलाहरूलाई जन्म दिने त्यस्ता स्रष्टा सर्जक हुनुहुन्छ तिलक गन्धर्व। उहाँसँग को भलाकुसारीलाई जोड्नुभन्दा अगाडि उहाँद्वारा शब्द अनि सङ्गीत सङ्कलन गरिएको एउटा लोकभाकाको लोकलयमा रहेको चलचित्र बाटुलीको गीत तपाईँको माझमा राख्छौँ अनि फेरि उहाँसँग हामी भलाकुसारीलाई जोड्नेछौँ।
आयो हो सोल्टी नि आयो आरामै हुनुहुन्छ आउनु अलि ढिलो भयो सबैतिर बिदा भएर आउनु पर्ने त्यसैले पर्दैन पर्दैन बरु बसु बिहान लो यसो ठाडो भागामा नाच्ने हो कि ठाडो भागमा त ठोक्छ है ल ठोक
सुरी
बसी बिहान मनको धोको पनि पुरा भएन, माथि रामजीको आरामा नाचे जस्तै झ्याउरे नाचेर जान्त त भाइ भइहाल्छ।
एकदमै सुमधुर झ्याउरे भागा तपाईँको माझमा राख्यौँ। चलचित्र बाटुलीमा राखिएको गीत हो आजका पाहुना अतिथि तिलक गन्धर्वको शब्द अनि सङ्गीतमा रहेको गीत र बुवा गोरे गन्धर्व अनि आमा धनसरा गन्धर्व कुकुखबाट जन्मनुभएका कलाकार तिलक गन्धर्व उहाँको जन्मस्थान भने चिङ्गाड गाउँपालिका मटेला सुर्खेतमा हो र उहाँले कर्मथलो सुर्खेत लगायत नेपालगञ्ज अनि काठमाडौँमा धेरै समयसम्म त्यो कर्मथलोमा उहाँले सङ्घर्ष गर्नुभयो, गीत सङ्गीतको यात्रामा लागिरहनुभयो, अनवरत रूपमा साधना गर्ने साधनारत एउटा स्रष्टा सर्जक हुनुहुन्छ तिलक गन्धर्व। म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। स्वागत छ तिलकजी तपाईँलाई कार्यक्रममा।
स्वागत छ यहाँलाई चाहिँ। धन्यवाद हाम्रो शेरबहादुर गाइने भनेर नाम राख्नु भएको छ, म असाध्यै खुसी लाग्छ मलाई किनभने कसैले आफूलाई चाहिँ गाइने भनेर परिचित गराउनु भनेकै एक किसिमको चाहिँ त्यो जातीय विभेद नभएर जातीयको सम्मान चाहिँ गरेको चाहिँ महसुस हुन्छ मलाई।
हजुर
धन्यवाद यहाँले यहाँसँग बोलाउनु भएको छ।
अनि अरू सन्चै आरामै हुनुहुन्छ?
सन्चै ठिकै छ अहिलेसम्म।
मलाई आज यस्तो अचम्म लागिरहेछ, एउटा सारङ्गीको साथमा तपाईँलाई यो भेरीको डबलीको यो स्टुडियोमा, रेडियो भेरीको स्टुडियोमा तपाईँलाई पाउँदाखेरि कता कता एउटा गीत सङ्गीतको एउटा हुन्छ नि छुट्टै महत्त्व, छुट्टै एउटा पहिचानसँगै हाम्रो मौलिक लोकबाजाले कति चाहिँ एउटा नेपाली लोकसङ्गीतको इज्जत धानेको छ होइन। अब त्यो इज्जतलाई सम्पूर्ण रूपमा मध्यपश्चिम लगायत नेपालकै इज्जतलाई एउटा धान्ने त्यस्तो स्रष्टा सर्जक अगाडि आएर बसेको मलाई भान भइरहेछ, एकदमै खुसी लाग्छ। हामी तिलकजीलाई चाहिँ धेरै समयदेखि नै हामीले यहाँ ल्याउने प्रयासरत थियौँ तर अलिकति के मिलाएको थिएन, हजुर पनि व्यस्त होइन, तर आज चाहिँ भेटघाट भएको छ।
भेटघाट भयो, खुसी छु म पनि।
अनि अब गीत सङ्गीतको यात्रा कसरी चलिरहेछ, अब अहिलेको ताजा गीत सङ्गीतको कुरा गरौँ न।
अहिलेको ताजा गीत सङ्गीतको विषयमा कुरा गर्दाखेरि अहिले भर्खरै हामीले यो अछुत भन्ने फिल्म
हजुर
तयारी गरिरहेछौँ। अब यो बजारमा अब दर्शक माझ, त्यसपछि गएर श्रोताहरूको माझ,
हजुर
हाम्रा चाहिँ सम्पूर्ण ए छैटौँ राजधानीका बनाउन जनमानसको बिचमा
हजुर
यो हामीले चाहिँ प्रस्तुत गर्ने विषय चाहिँ जोडिराखेका छौँ।
हजुर
अब यो सङ्गीतको विषयमा कुरा गर्दाखेरि अब वास्तवमै अब यो एउटा सारङ्गी,
हजुर
तपाईँले सारङ्गीको उठान गर्नुभएको छ,
हजुर
अरू त अब आफ्नो ठाउँमा रहेको, विशेष गरेर अहिले
हजुर
यो सारङ्गी चाहिँ लोप हुन लागेको एउटा लोक बाजा,
हजुर
नेपालमा पनि यसको संरक्षण कमै मात्रामा भइराखेको छ।
हजुर
अब हामीले चाहिँ यसलाई संरक्षण गर्नुपर्छ, कसरी गर्ने, के गरी गर्ने,
हजुर
त्यसको चाहिँ हामी प्रक्रिया चाहिँ बिस्तारै चाल्दैछौँ हामी,
हजुर
विभिन्न ठाउँहरूबाट।
हजुर
तर मेरो आफ्नो विषयमा कुरा गर्दाखेरि मैले जोस म चाहिँ गन्धर्व अथवा गाइने भन्नुहोस् जे भन्नुहोस्,
हजुर
तर पनि म त्यो कोखबाट जन्मिएकोमा म आफूलाई खुसी ठान्छु। मान्छेले जन्मिँदाखेरि म यो फलानाको कोखमा जन्मिन्छु भनेर जन्मिएको हुँदैन, तर पनि म चाहिँ असाध्यै खुसी छु र आफूलाई सन्तुष्टि महसुस गर्छु।
अहिले चलचित्र अछुतको कुरा, चलचित्र अछुतको चर्चा परिचर्चा निकै चाहिँ गर्मागर्मी छ बजारमा होइन, र त्यो चलचित्रमा तपाईँले गाउनु पनि भएको छ र सङ्गीत पनि भर्नु भएको छ,
हजुर
होइन यो विशेष गरेर यो चलचित्रको विषयमा अलिकति बताइदिनुहोस् न, कहिलेबाट बजारमा श्रोताहरू दर्शकहरूले देख्न पाउनुहुन्छ
के छ भन्नुहुन्छ भने, हामीले 8-9-10 टार्गेट बनाइरहेका थियौँ, तर विविध कारणले तपाईँको के के नपुगे जस्तो, अब यो खासै ठुलो फिल्म पनि होइन,
हजुर
यो यसलाई गर्न सकेको भइदिए त हामीले चाहिँ केन्द्रीय प्रसारणबाटै एउटा चाहिँ त्यो खालको चाहिँ गर्नुपर्ने हो, तर हाम्रो चाहिँ पहिला एउटा सानो मुभी गर्ने भनेर हामीले प्लान बनायौँ, तर गर्दै गर्दा समाजमा एउटा चाहिँ यो सामाजिक विभेद का विरुद्ध अभियान भनेर जुन हामीले यसलाई प्रचार प्रसार गरिराखेका छौँ, यो विशेष गरी किनभने हाम्रो नेपालमा जति पनि छन् हाम्रा दलितका मान्छेहरू, उनीमा भएको विभेद र कुरीति
हजुर
नेपाल सरकारले कानुन बनाएको छ, तर चाहिँ त्यो कानुनको चाहिँ
लागू
भएको छैन,
हजुर
त्यसलाई चाहिँ अलिकति सही ठाउँमा एउटा हतियारले होइन,
हजुर
हाम्रा गीतका शब्दहरूले, हाम्रा धुनहरूले,
हजुर
हामीले गरेका क्रियाकलापहरूले,
हजुर
ती व्यक्तिहरूको मन पग्लियोस् र नेपालमा यो साँच्चै नै रहेछ कि क्या हो भन्ने खालको चाहिँ एउटा त्यो किसिमको चाहिँ महसुस होस् भन्नका कारण यो अछुत फिल्मलाई चाहिँ ल हामीले यसरी गर्नुपर्छ भनेर हाम्रो यसको खास मेन भनेको हाम्रो चाहिँ बालकृष्ण सुनार हुनुहुन्छ,
निर्माता निर्देशक
त्यसको ठुलो भूमिका चाहिँ उहाँले खेल्नु भएको छ,
हजुर
तर मैले जहाँसम्म मैले बुझेँ त्यहाँसम्म मैले पनि महत्त्वपूर्ण भूमिका नै यसमा चाहिँ खेलेको छु,
हजुर
तर म आफू नदेखिए पनि, तर यसमा चाहिँ सरसल्लाहदेखि लिएर सुझावहरू लिएर गीत सङ्गीतको पाटो
सम्हाल्नु
सारा कुरा चाहिँ मैले आफूले चाहिँ बेहोरेको छु,
हजुर
मलाई लाग्छ हाम्रो 6 राजधानीका जति पनि हुनुहुन्छ
हजुर
हाम्रो महानुभावहरू,
हजुर
यो दलितले बनाएको हो भनेर यसलाई चाहिँ भिन्नता गर्नु हुँदैन, मलाई लाग्छ गैर दलित दलित र सबै
मिलेर
सबैको साझा सम्पत्ति हो, किनभने यसले तपाईँको भोलिको दिनहरूमा नेपाल सरकारले त गर्न खोजेका छ नि त, तर शैक्षिकका कारणले गर्दाखेरि एउटा चाहिँ चेतनाका कारणले गर्दाखेरि अझै त्यो कुराहरू चाहिँ बिचबिचमा घटनाहरू घट्ने होइन दुनियाँदारी हुने त्यस्तो किसिमको भावनाले गर्दाखेरि अलिकति शिक्षित व्यक्तिहरूले यसलाई जो कोहीले पनि हेर्नुपर्छ, जो कोहीले पनि बुझ्नुपर्छ, त्यसको एउटा फाइदा चाहिँ लिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ, म यही भन्न चाहन्छु
एकदमै। अब अहिलेको समयमा विगत 5-6 अगाडिदेखिकै घटनाक्रमहरू हेऱ्यौँ भने पनि 2-3 ठाउँमा सुर्खेतकै विभिन्न इलाकामा पनि यस्ता चाहिँ दर्दनाक यो जातीय भेदभावलाई लिएर घटेका घटनाहरू छन्। महिना दिन अगाडि मात्र यता पश्चिम इलाकातिर पनि ठुलो घटना घट्यो, भनेपछि अझ पनि मान्छे त्यो चेतनाको कमी हो कि अथवा के हो त्यो चिजलाई आफ्नो मन भावना शुद्ध विचारलाई अझ ल्याउन सकेका छैनन् होइन, यथार्थ रूपमा कसरी हो के गरेर जिउनुपर्छ, हामी मानव हौँ मानव बाहेक अरू केही होइनौँ त्यो भावना चाहिँ अझ पनि जागृत छैन, त्यो भावनालाई जगाउनको लागि पक्कै पनि अछुतले एउटा भूमिका खेल्नेछ होइन। अब अछुत चलचित्रको कुराकानी भइरहँदाखेरि सबैले हेर्नुहुनेछ, सबैको एउटा साझा सम्पत्तिको रूपमा चाहिँ एउटा अभियानको रूपमा यो चलचित्र अगाडि आएको छ। अब यो चलचित्रमा तपाईँले अब सङ्गीत भर्नु भएको छ, सँगै अब गाउनु पनि भएको छ, यो चलचित्रको गीत तपाईँले गाउनुभएको गीत अब श्रोतामा आज राखौँ न।
मैले अब थोरै लाइन गाउँछु,
हुन्छ
त्यसपछि बाँकी तपाईँले अब कसरी त्यसलाई चाहिँ विज्ञापन गर्नुहुन्छ त्यो तपाईँको हातमा छ। यो कस्तो भने चाहिँ अब कतिपय मानिसहरूले चाहिँ गीतहरू माया प्रेमका गीतहरू जस्तै तिम्रो लागि म नै हो सर्वश्रेष्ठ
होइन,
तिमी मेरी मायालु होइन, तिम्रो धडकन म होइन, यस्ता यस्ता शब्दहरू लेखेर चाहिँ नेपालमा चाहिँ कैयौँ गीतहरू बनेका छन् तर जसले गर्दा समाजमा परिवर्तन आउने गीतहरू छन् तिनी चाहिँ अझै पनि बन्न सकेका छैनन् होइन, विशुद्ध तरिकाले जनताका माझमा जाने र जनताले बुझ्ने गरी र चाहिँ यो सही हो यो गलत हो भनेर छुट्याउने गरी त्यो चाहिँ होस् भन्न चाहन्छु हामीले, त्यसै कारणले पनि यो चाहिँ हामीले गरेका हौँ होइन। म थोरै 2 गाउँछु,
हुन्छ
टेक्ने धरती पनि हामीले टेक्ने धरती पनि तिमी भित्रको
आत्मा पनि हामी भित्रको आत्मा पनि रागत हाम्रो एउटै हैन रागत हाम्रो एउटै हैन मान्छेमा किन विभेद पनि मान्छेमा किन विभेद पनि तिमीले टेक्ने धरती पनि
निकै मिठो गीत रहेको छ र तपाईँको आवाजमा झनै त्यो दम छ त्यसले गर्दा आज गीतलाई एउटा झन्याय गरेको छ अब यो चलचित्रको गीतले त्यो सम्पूर्ण कथाको सार पनि बोकेको छ जहाँसम्म लाग्छ होइन र अब गीत सङ्गीतको कुराकानी गरिरहँदा तपाईँको बालापनतिर हामी फर्काउन तिलक गन्धर्व एउटा चिरपरिचित नाम एउटा मध्यपश्चिमकै इतिहासमा एउटा सारङ्गी वादकको रूपमा एउटा आफूलाई स्थापित गर्नुभएको छ विशेष गरेर बालापन तपाईँको मटेलाईतिरै बित्यो
बालापन भन्नाले म चाहिँ 8 वर्षसम्म
हजुर
8 वर्षदेखि तराईतिर झऱ्यौँ हामी
हजुर
जस 8 वर्षसम्म त्यहाँ चाहिँ सबै कुरा मलाई थाहा छ म जन्मेको ठाउँ घुमेको ठाउँ होइन
हजुर हजुर
इत्यादि कुरा सबै थाहा छ मलाई
अनि अब बचपनमा तपाईँको यो गीत सङ्गीतप्रति रुचि कसरी बढ्यो अब चाहिँ मैले पनि गाउनुपर्छ ममा यो क्षमता छ भनेर कहिलेदेखि थाहा भयो तपाईँलाई
यो कस्तो भयो अब तपाईँको चाहिँ एक त यो गन्धर्वहरूको विषयमा पनि अलिकति जोड्नु पर्ने हुन्छ कसरी भयो भन्ने
हजुर हजुर
यो बुवाले पनि त्यही काम गर्ने भए हुनाले
हजुर
मलाई चाहिँ बुवाले त्यो बाजाहरू बजाएको देख्दाखेरि आफैलाई मनमा कस्तो लाग्ने भने मैले पनि बजाउनु पाए हुन्थ्यो मैले पनि गर्न पाए हुन्थ्यो तर मैले यसरी गर्न पाए हुन्थ्यो भन्ने चाहिँ त्यस्तो फिल त भइरहन्थ्यो तर चाहिँ खासै चाहिँ त्यो बुवाले सिकाउनु हुन्थेन हामीलाई
हजुर
त्यो बेला स्कुल पढ्ने हुन्थ्यो स्कुल पढिन्थ्यो स्कुल गयो घर आयो त्यसपछि केटाकेटी मान्छे केटाकेटी जस्तै खेल्ने यताउता गर्ने हुन्थ्यो गर्दै गर्दा 12-13 वर्षको उमेरमा चाहिँ अलिकति चाहिँ यो वास्तविक यो चाहिँ गर्नुपर्छ अब गर्नुपर्छ क्या हो भन्ने मलाई फिल भयो त्यसपछि यहाँ चाहिँ के भयो भने एउटा सुर्खेतमा देउती युवा क्लब भन्ने थियो
ए हजुर
त्यो देउती युवा क्लबमा हुन त साथीहरू अग्रज हाम्रा व्यक्तिहरू अब साथीहरू भन्न त मिल्दैन होइन अब अहिलेको जस्तो भए अब हाम्रो एजकालाई साथी नै भन्नु पऱ्यो त्यो बेला अग्रजहरू
हुनुहुन्थ्यो
एकजना मेरै भिनाजु हुनुहुन्थ्यो उहाँ चाहिँ अब उहाँले त्यो बेलामा एउटा सानो कार्यक्रम ल्याउनु भएको थियो
हजुर
उहाँ डान्स गर्नुहुन्थ्यो 42-43 सालतिर डान्स गर्नुहुन्थ्यो तर उहाँले त्यो डान्स गर्दाखेरि मलाई कस्तो लाग्यो मैले चाहिँ केही गर्नुपर्छ क्या मैले पनि गरे चाहिँ हुँदो रहेछ भन्ने त्यो फिल हुन्थ्यो र मैले चाहिँ त्यहाँदेखि मैले सारेङ्गी चाहिँ मैले आफूले बजाउन सुरु गरेँ र 14-15 वर्षको उमेरमा चाहिँ राम्रैसँग बजाउने पनि भएँ म राम्रैसँग बजाउने भएँ पछि पछि गर्दै जाँदा धेरै छन् बिचमा होइन
भनेपछि अब तपाईँको बचपनमा पनि एउटा घरमै पनि एउटा साङ्गीतिक माहौल
थियो
बुवाले पनि सारङ्गी
र
बजाउने गाउने
त्यही किसिमको चाहिँ परिवार चाहिँ
हुन्छ हामी एउटा सारङ्गीको धुन सँगै एउटा लोकलाई श्रोता माझ सुनाउन
हस्
Thank you.
यो मालाश्री धुन
मङ्गल धुन यसलाई चाहिँ
मङ्गल धुन
अब एउटा लोक लोक धुन
हजुर ल सारङ्गीको इतिहास के छ तिलकजी
यो सारङ्गीको इतिहास के छ भने धेरै धेरै वर्ष पहिला
हजुर
अब हाम्रो बाजेहरूले
हजुर
यसलाई चाहिँ एउटा गाउँमा सामान्य रूपले परिचालित गर्नुभएको थियो
हजुर
जिजुबाजेहरूले
हजुर
यसको इतिहास चाहिँ अब अग्रजहरू हुनुहुन्छ हाम्रो जिजुहरू
हजुर
पूर्वबाट आउनुभयो उहाँहरू
हजुर
खासै गरी पूर्वबाटै आउनुभएको उहाँहरू र अहिले चाहिँ विशेष गरी कोही चाहिँ जाजरकोटमा हुनुहुन्छ कोही पोखरा हुनुहुन्छ
हजुर
कोही दाङमा हुनुहुन्छ भने कोही चाहिँ तराईमा हुनुहुन्छ कोही अहिले पनि हाम्रो दैलेख अनि सुर्खेत
हजुर
अब यो धेरै ठाउँहरूमा अलिकति फैलिएर गएको छ यो
हजुर
तर खासै गरी यो भनेको नेपालमा एउटा पत्रकारको रूपमा
हजुर
जब त्यतिखेर पत्रकारको एउटा
भूमिकाहरू
छ नि पत्रकार त हुनुहुन्थ्यो होला सायद तर पत्रकार कलम चलाउनुहुन्थ्यो
होइन
तर चाहिँ गन्धर्वहरू के गर्नुहुन्थ्यो भने सारङ्गीको माध्यमहरूबाट घटेका घटनाहरूलाई त्यसलाई चाहिँ एउटा प्रचारको रूपमा ठाउँ ठाउँमा लगेर जस्तो यो क्षेत्रमा घटना घटेको छ भने अर्को क्षेत्रमा लगेर त्यसलाई चाहिँ प्रचार गर्नुहुन्थ्यो एउटा सारङ्गीको माध्यमबाट अहिले नेपालको राष्ट्रिय बाजाको रूपमा चाहिँ सारङ्गी पर्छ भन्ने चाहिँ सबैलाई यो थाहा भएको कुरा
हो
तर नेपालमा राष्ट्रिय बाजाको रूपमा यति पर्छ भनेपछि
हजुर
त्यो पर्छ भने चाहिँ त्यो सारङ्गी बजाउने मान्छे पर्छ कि पर्दैन
होइन
सारङ्गी त पर्छ
पर्छ
तर त्यो सारङ्गी बजाउने मान्छे राष्ट्रिय बाजाभित्र पर्छ कि पर्दैन त्यसको संरक्षण हुनुपर्छ कि
पर्दैन
त्यो किन त्यो ओझेलमा पर्यो भनेर राज्यले त्यसको खोजनीति गर्नुपर्छ
हजुर
अब अहिले मलाई लाग्छ के भनेपछि अब हामीले जसले त्यो कुरै बुझेको थिएन उसले त्यो सारङ्गीलाई गलत ठाउँमा प्रयोग गर्यो
हजुर
जसले बुझेको छ त्यसले त संरक्षण पाउनु पर्यो
पाउनु पऱ्यो
होइन त्यो भए हुनाले हामीले यो सारङ्गीलाई चाहिँ सही ठाउँमा प्रयोग हुनुपर्छ भनेर आवाजहरू उठाइरहेका छौँ
हजुर
राजनीतिक दलहरूलाई पनि भनेका छौँ हामीले साझा सवालहरूमा उठाउने सङ्घ संस्थाहरूलाई पनि भनेका छौँ हामी
हजुर हजुर
यसको विषयमा तपाईँहरूले आवाज उठाइदिनुहोस् होइन यसको संरक्षण गरिदिनुहोस् किनभने यसको जनसङ्ख्या तपाईँको नेपालमै एकदम न्यूनतम छ बढी भयो भने यसको 18-19 हजारभन्दा माथि छैन होला जस्तो लाग्छ पहिला त हामीले 8 हजारमा तुलना गरेका थियौँ
ए हजुर
6-8 हजारमा तुलना गरेका थियौँ अहिले बढ्दै गएर त्यही 18-19 हजारको तुलनामा चाहिँ छ भन्ने चाहिँ लागेको छ
हजुर
तर यसको भोलि बिहान यो हराउँदै गयो भने टुक्किँदै जान्छ सकिन्छ
सकिन्छ
नेपालको इतिहास मेटिन्छ
मेटिन्छ
होइन सारङ्गीबाट इतिहास मेटिनु भनेको हाम्रो लागि पनि नराम्रो कुरा हो र राष्ट्रको लागि पनि नराम्रो
कुरा हो वास्तवमा एउटा दुःख को बेला होस् अथवा सुखको बेला होस् सारङ्गीले भित्री मन चसक्क छुन्छ एउटा आफैमा रुने बाजा भनेर पनि भनिन्छ र रुवाउँछ पनि अरूलाई त्यति एउटा कारुणिक भाव छ यो बाजाभित्र
हजुर
अनि यो बाजा हजुरले आफै पनि बनाउनुहुन्छ कि
म बनाउँछु यो बनाउँछु मैले होइन यसको प्रशिक्षण दिन्छु मैले।
हजुर,
धेरै मेरा भाइ बहिनीहरू पनि हुनुहुन्छ मबाट सिक्दै जानुभएको।
हजुर,
धेरै चेलाहरू पनि हुनुहुन्छ ठाउँ ठाउँमा।
हजुर, होइन,
यसको संरक्षण जे होस् मैले आफ्नो तर्फबाट गर्ने भूमिका चाहिँ गरिरहेको छु,
गरिराख्नु भएको छ।
विदेश पनि गयो अहिले।
हजुर,
अस्ति भर्खरै तपाईँको इङ्ल्यान्डमा चाहिँ मैले सारङ्गी तयार गरेर उहाँ चाहिँ
हजुर
एकजना साथीले चाहिँ फोन गरेर फोन मार्फत चाहिँ ल यसो गरिदिनुहोस् न त भनेपछि
हजुर
मैले यहाँबाट तयार गरेर इङ्ल्यान्डमा पठाइदिएँ।
हजुर, अहिले एउटा राम्रो खाले सारङ्गी हजुरको मूल्य के छ अहिलेको बजारमा?
अहिलेको मूल्य त्यही त यो कस्तो हुँदो रहेछ भने तपाईँको राष्ट्रिय के अरे राष्ट्रिय लोकबाजा सङ्ग्रहालयमा मैले एउटा सारङ्गी देखेँ।
हजुर,
होइन त्यहाँ तर त्यो एउटा संरक्षणका लागि बनाइयो, प्रयोगका लागि बनाइएन।
हजुर,
तर त्यसको मूल्य चाहिँ कति त भन्ने कुरा आयो।
हजुर,
त्यहाँ हुनसक्छ त्यो 5 लाख पनि हुनसक्छ, 10 लाख पनि हुनसक्छ,
हुनसक्छ,
तर त्यो सजावटका लागि भयो,
सजावटका लागि
5 लाख 10 लाख भन्ने कुरो। तर हामीले यसको चाहिँ सही मूल्य भनेको 10-25-30 हजारसम्मको चाहिँ यसलाई चाहिँ बेच्न सक्छौँ र गर्न सक्छौँ।
तोक्नु भएको छ अहिले। अब फेरि सारङ्गीको साथमा एउटा हजुरको लोकलयमा हजुर आफैले गाएर
ठिक छ। बाडलीको गीत त सुनिसक्नु भयो होइन?
हजुर,
त्यही पनि मैले 2046 सालमा
हजुर
2046 सालमा मैले बाटुलीको गीतको प्रसङ्गलाई अलिकति जोड्छु यहाँ।
हजुर हजुर,
जब म त्यो जामु कुहिने जहाँ तपाईँको चाहिँ जामु कुहिने भनेको यस्तो ठाउँ हो
हजुर
मिलन एउटा मिलन र बिछोड भन्छ नि त्यो मध्यभित्रको एउटा ठाउँ हो त्यो। त्यो ठाउँमा तपाईँको चाहिँ यताबाट भेरी गएको छ
हजुर,
उताबाट कर्णाली आएको छ
हजुर,
तर पनि तपाईँको भेरीको पानी कति थोरै छ
होइन
हजुर, तर त्यो कर्णालीको पानी कति धेरै छ
हजुर।
कर्णालीले चाह्यो भने भेरीलाई चाहिँ दबाउन सक्छ,
दबाउन सक्छ
होइन
हजुर।
तर त्यहाँनिर मैले हामी साथी साथीहरू 15-20 जना साथीको एउटा ग्रुप थियो
हजुर,
हामी नुहाउँदै गर्दाखेरि त्यहाँनिर चाहिँ देखियो कि भेरीले माथिबाट चाहिँ
हजुर
कर्णालीलाई चाहिँ दाबेको छ
हजुर।
अनि साथीहरू नुहाउँदै हुनुहुन्थ्यो, मैले के गरेँ भने नुहाउँदा नुहाउँदै रोकेँ, के गरौँ भन्ने लाग्यो मलाई चाहिँ। ठ्याक्क मेरो दिमागमा के आयो भने कार्यक्रम पनि अब सांस्कृतिक कार्यक्रम लिएर गएको
हजुर,
खाना खाने टाइम पनि परेको थियो होइन, कार्यक्रममा 11-12 बजीदेखि स्टार्ट थियो कार्यक्रम, अब हामी खाना खाने पिरियड नुहाइदियो गर्ने भनेर गएको थियौँ
हजुर।
अनि मेरो दिमागमा ठ्याक्कै एउटा शब्द आयो
हजुर,
सरल बगेको भेरी नदी उल्दै कर्णालीमा भेल, बिर्सनै सकिन मायालु जिन्दगीमा पिलेतीको खेल। अनि यो शब्द आयो, यो शब्द आइसकेपछि ओहो कति मजा शब्द आयो, साथीहरूलाई सुनायो, साथीहरू एकदम चाहिँ खुसी हुनुभयो उहाँहरू
हजुर हजुर,
एकदम राम्रो शब्द छ तिलकजी, यसलाई चाहिँ गीत बनाउनुपर्छ है
हजुर
भन्नुभयो। त्यसपछि मैले ठिक छ म यसलाई चाहिँ गीतमा तयार गर्छु, तर अहिले चाहिँ यति मात्र आयो, योभन्दा बढी चाहिँ शब्द मलाई चाहिँ आउँदै आएन
हजुर
भन्ने कुरा आयो। त्यसपछि बिचमा पछि जाँदा जाँदै
हजुर
तपाईँको त्यो गीतलाई मैले धेरै वर्षपछि तपाईँको 46-46 सालतिरको कुरालाई लिएर मैले एकैचोटि चाहिँ 55-56 त्यो गीतलाई चाहिँ तयार गर्न सफल भएँ होइन
हजुर।
अब त्यसमा कतिपय त्यो गीतका लागि चाहिँ धेरै साथीहरूले चाहिँ अब ठाउँ ठाउँमा गयो, ल तेरो गीत यस्तो छ कस्तो छ भनेर उहाँले प्रशंसा पनि गर्नुभयो, एकदम चलेको पनि भयो,
एकदमै
चलेको गीत पनि भयो। त्यही गीतको 2 लाइन चाहिँ म सुनाउनु
हुन्छ हुन्छ।
Salalama
लागेको भेरी नदी उर्लादै कर्णालीमा भेल बिर्सनै सकिन जिन्दगीमा मायालु पिरतीको खेल बिर्सनै सकिन जिन्दगीमा मायालु पिरतीको खेल।
साह्रै चर्चित गीत हो यो बाटुली चलचित्रको। हजुरले अहिलेसम्म कतिवटा गीतमा चाहिँ फिल्मका गीतहरूमा चाहिँ आफ्ना गीतहरू दिनुभएको छ?
मैले फिल्मको गीतहरूमा एउटा त बाटुली नै भइहाल्यो क्या
हजुर।
अब साथीहरूले चाहिँ एउटा विशाल वर्षा
हजुर
विशाल वर्षा चाहिँ बनाउन खोज्नुभयो
हजुर।
उहाँहरूले चाहिँ त्यो ए है हिमालय हिउँ पऱ्यो माथि कैलासमा भन्ने गीत पनि एकदम चर्चित अहिलेको एकदम चाहिँ त्यसले चाहिँ एउटा ठाउँ लिन सक्यो। अनि त्यसमा चाहिँ मैले शब्द सङ्गीतमा आफैले गरेको छु तर यहाँ चाहिँ अब भन्नुपर्ने हुन्छ। आज तपाईँले एकदम राम्रो अवसर दिनुभयो मलाई
हजुर।
कतिपय साथीहरू यस्तो हुँदो रहेछ जीवनमा आफूले गर्न नसक्ने तर अरूले गरेका कामहरूप्रति असन्तुष्टि देखाउने होइन
हजुर हजुर।
जस्तै अब यही बाटुली फिल्मकै गीतहरूमा पनि कतिपय असन्तुष्टिहरू छन्
होइन।
तर असन्तुष्टिलाई पनि पार गर्दै अगाडि बढेको अवस्था हो यो मेरो
हजुर हजुर।
अहिले भर्खरै चाहिँ बजारमा आइरहेछ अब यसलाई चाहिँ नाम नभनिहालौँ
हजुर।
उहाँले मेरो गीत मैले सिर्जेको मैले चाहिँ मेहनत गरेको यो अहिले ए है हिमालय हिउँ पऱ्यो गीत सुन्नुभयो होला सायद। धेरै ठाउँहरूमा यसको चर्चा परिचर्चा
छ
तर एकजना साथीले उहाँले के गर्नुभयो भने
हजुर
अब शब्द हुनसक्छ उहाँले केही मैले उहाँलाई चाहिँ यति मात्रै भनेको थिएँ कि तपाईँलाई केही अलिकति काहीँ केही मिस्टेक छ भने तपाईँले केही सुधार गर्न सक्नुहुन्छ
हजुर
भनेको अवस्थामा उहाँले पुरै शब्द चाहिँ आफूले गरेको भनेर उहाँले चाहिँ नाम राख्नु भएको छ
हजुर।
नाम नभनिहालौँ त्यसको खण्डन चाहिँ हामी गर्दैछौँ आफ्नो ठाउँबाट। अब हुनसक्छ यी दसैँको नजिक नजिक भेट भयो भनेपछि उहाँसँग चाहिँ त्यो किसिमको चाहिँ
हजुर
कुरा गरिनेछ। तर विशाल अहिले गरी विशाल वर्षाको एउटा गीत भयो ए है हिमालय हिउँ पऱ्यो त्यो पनि शब्द सङ्गीत मेरो नै हो
हजुर।
अहिले यो बाटुली फिल्मको भयो त्यसपछि गएर अनि अहिले हाम्रो हरि विष्ट
हजुर
सरले उहाँले चाहिँ ल हामी चाहिँ यसो गर्दैछौँ तिलकजी तपाईँले चाहिँ हामीलाई यसरी सहयोग गर्नु पऱ्यो भन्ने भएर मैले चाहिँ फेरि उहाँहरूको फिल्मको नाम त अब त्यो बेलामा पैसा भन्ने नाम थियो पछि चेन्ज भएर अर्को के राख्नु भएको छ
हजुर।
त्यसमा स्याड सङ गीत फिल्मभरि बज्ने गीत चाहिँ
हजुर
एउटा त्यो गीत छ दुईवटा गीत हो उहाँहरूले लिएको
हजुर।
अनि त्यो गीत अहिले ठ्याक्कै मलाई याद भएन म त गाएरै सुनाइदिन्थेँ
हजुर।
अनि अब अहिले चाहिँ अरू अहिले भर्खरै निस्किराखेको
हजुर
अछुत
हजुर
त्यसको दुईवटा सङ्गीत मैले आफैले गरेको छु एउटा गीत गाएको छु
हजुर।
त्यसमा दुईवटा गीत चाहिँ हाम्रो बालकृष्ण सरले शब्द गर्नुभएको छ
हजुर।
र त्यसको चाहिँ राइटरको काम पनि बालकृष्ण सरले नै गर्नुभएको छ
हजुर।
बाँकी गीतहरू मैले आउटपुटमा गाएको गीतहरू त अब धेरै छन् होइन
हजुर।
मैले सङ्गीत गरेका गीतहरू पनि छन् अनि अहिले भर्खरै बजारमा आउँदैछ अब त्यो टप्पा गीत
हजुर
सिम्ता अली चिसो पानी भन्ने टप्पा गीत
हजुर
हाम्रो चाहिँ बहिनी नन्दा बस्याल
हजुर
त्यसलाई चाहिँ उहाँले गर्नुभएको छ
हजुर।
गायक चाहिँ हाम्रो भाइ एकदम राम्रो गाएको ऊ पनि होइन अहिले चाहिँ काठमाडौँ बसेर उहाँले धेरै कामहरू गरिराख्नु भएको छ
हजुर।
शिव सङ्गीत
हजुर
होइन उहाँले गर्नुभएको छ त्यो अहिले अब निस्किँदैछ अब त्यो बजारमा आउँदैछ त्यो गीत लगभग जोस रेडियो नेपालमा जति छन् मेरो गीतहरू
हजुर हजुर
ती मध्ये भन्दा अहिले आएका गीतहरू जुन छन्
हजुर
तिनीहरूले चाहिँ जस ठाउँ ओगट्न चाहिँ सफल
भएका छन्। र अहिलेसम्म हजुरले आफैले गाएका गीतहरू कतिसम्म छन्?
मैले आफूले गाएको गीत त आठवटा गीत त मेरो रेडियो नेपालमै छ होइन
हजुर हजुर।
त्यति बेला अब त्यति बाहिर मलाई अवसर पनि भएको थिएन
हजुर
बेलाको अवस्था
हजुर
पञ्चायती काल नै थियो। अब अहिले सबै कुरा चाहिँ बुझ्दै जाँदाखेरिले यो गर्दा गर्नु पर्दो रहेछ भन्ने भयो साथीहरूले पनि बुझ्नुभयो
हजुर।
तिलकले चाहिँ यो गर्न सक्छ होइन उसले जिम्मेवारी दियो भने उसले चाहिँ जे पनि गर्न सक्छ होइन
हजुर हजुर।
मैले अहिले अब लगभग धन्यै 22-25 वर्ष करिबन यो सङ्गीत क्षेत्रमा मैले बिताएँ। मैले गर्ने कामहरूमा जोस अब मैले भन्नुभन्दा साथीहरूले भन्नुहुन्छ
हजुर कुरालाई। अब तपाईँ एउटा बहुप्रतिभाशाली हुनुहुन्छ आफै गीत गाउनुहुन्छ होइन आफै चाहिँ बाजाहरू पनि बजाउनुहुन्छ अब प्रशिक्षण पनि दिनुहुन्छ
हरेक किसिमका बाजाहरू सिकाउनुहुन्छ तपाईँले विभिन्न सङ्घ संस्थाहरू मार्फत पनि आफै घरमा पनि सिकाइरहनु भएको छ अनि अब गीत सङ्कलनको कुरा पनि तपाईँ आफै गर्नुहुन्छ होइन शब्द लय भाकाहरू यी सबै चिजहरू यसरी पोख्त हुनुहुन्छ तपाईँ वास्तवमा एउटा सुनखानीभित्रको सुनलाई एउटा सरकारले त चिन्दैन चिन्दैन यो तितो सत्य हो तर गीत सङ्गीत सम्बन्धित क्षेत्रका यी अग्रज सँगसँगै यो चाहिँ यो क्षेत्रलाई हाँक्न खोज्ने ती गीत सङ्गीत क्षेत्रमा चाहिँ अगाडि आउन खोज्ने अथवा सङ्घ संस्था मार्फतहरू नै ती सङ्घ संस्था मार्फतबाट चाहिँ यसरी चाहिँ अगाडि चाहिँ गीत सङ्गीतलाई बढाउन खोज्नेहरूले किन यसरी सुनखानीको सुनलाई नचिनेको होला त्यो आफ्नै वरिपरि भएको
यस्तो छ अब यो के छ भन्नुहुन्छ भने सुर्खेत एउटा यस्तो ठाउँ हो
हजुर
भन्ने त सबैले गर्छन् तर सुर्खेतमा हामी पूर्वतिर गयौँ भने चाहिँ ए सुर्खेतबाट आएको
हजुर
सुर्खेतमा त है कलाको चाहिँ एकदम चाहिँ धनी ठाउँ हो तर त्यहाँको मान्छेहरू त एकदम चाहिँ बच्चैदेखि चाहिँ नै नाच्न सिकेको हुन्छ बच्चैदेखि गाउन सिकेको हुन्छ भन्ने कुरो हुन्छ
हजुर
तर त्यो छ सुर्खेतमा त्यो माटोले वरदान दिएको चिज चाहिँ छ तर यहाँ त के छ भन्नुहुन्छ भने एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति जुन छ
हजुर
त्यो एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले गर्दाखेरि यही भन्नुहोस् न ल ए है हिमालय हिउँ पऱ्यो अहिले पनि म गाएर अलिकति दुई लाइन सुनाइदिन्छु ए है हिमालय हिउँ पऱ्यो माथि कैलासैमा भन्ने गीत
हजुर
जबकि मैले सबै साथीहरूको बिचमा बसेर लेखेर त्यसलाई चाहिँ हरेक मेहनत गरेर बनाएको गीतलाई
हजुर
होइन
हजुर
त्यसमा कतिको सान्दर्भिक हुन्छ एउटा बुझेको व्यक्तिले
हजुर
होइन पढ लेखेको व्यक्तिले
हजुर
यो चाहिँ फलानाले गरेको चिज हो तर यसमा चाहिँ मैले यो गर्दाखेरि मलाई कतिको सान्दर्भिक हुन्छ
हजुर
भन्नेसम्म चाहिँ एउटा दिमागमा त्यो कुरा चाहिँ नलिएर त्यो गर्दाखेरि अब उहाँलाई कतिको भान पर्छ मलाई त साह्रै चित्त दुखाएको छ भने अरूलाई
कतिलाई
कतिको चित्त दुख्छ होइन ठिक छ अब दाइ मैले यो गर्न चाहन्छु भनेर भनिदिएको भए गरिदिएको भए मलाई बरु त्यो खुसी लाग्थ्यो हामी त्यो सर्चक
हो
हामीसँग त गीतको पोका छ
हजुर
होइन र हामी जे पनि गर्न सक्छौँ गीतमा जस्तो पनि बनाउन
सक्छौँ
तर हामीले गर्न सक्छौँ तर कसैले गरेको चिजमा
हजुर
त्यो खुट्टा तान्ने प्रवृत्ति र त्यसले कतिसम्मको चाहिँ
एक किसिमको चोरी चकारी नै भनौँ न यो हाबी छ
राम्रो कुरा चाहिँ होइन
एकदमै अब यो प्रवृत्तिलाई चाहिँ सबैले चाहिँ बुझ्नुपर्छ यो प्रवृत्तिलाई चाहिँ हटाउनुपर्छ एउटा वास्तविक स्रष्टा वास्तविक सर्जक वास्तविक कलाकारलाई चाहिँ सबैले ध्यान दिनुपर्छ होइन अनि अब एक किसिम तपाईँको हातमा सारङ्गी छ मलाई पनि एउटा गीत गाउन मन लाग्यो
एकदम राम्रो
नारायण रायबाजीको
यही विषयमा मैले अलिकति तपाईँको पनि चर्चा गरेँ है त
हजुर
अब तपाईँले मलाई बोलाइहाल्नु भयो यहाँ होइन
हजुर
अब एउटा त तपाईँ पनि मेरै चेला हो
हजुर
होइन
हजुर
आज तपाईँले चाहिँ अब मैले भनौँ लागिरहेको थियो तर तपाईँले चाहिँ मलाई पनि गाउन मन लाग्यो भनेपछि त्यसै त तपाईँले शेरबहादुर गाइने आचार्य नाउँ त राख्नु भएको छैन
हजुर
तर तपाईँले पनि गाउनुहोस् र हाम्रो श्रोताहरूलाई
हजुर
सुनाउनुहोस् तपाईँको त्यसै पनि चाहिँ शेरबहादुर गाइने आचार्य भनेर त सबैले चिन्नुहुन्छ अझै चाहिँ ए फलानु मान्छे चाहिँ फलानु चाहिँ यस्तो रहेछ भन्ने अझै चाहिँ तपाईँको सम्मान होस् भन्ने चाहन्छु
धेरै धेरै धन्यवाद हजुरलाई र नारायण रायमाझीको बहुचर्चित गीत एउटा यो लाहुरेको कथा बोकेको गीत हो म यो दसैँ पर्व नजिक आउँदाखेरि पनि यो गीत अलिकति गाउन चाहे सारङ्गीको धुनमा
घर घर को शांता घर को शांता घर को शांता बोके मनाई मा बचे को छो लेखे सादे छैन दसैँ तिहार मन्न पनि पाउने हो के हैन शङ्का साथी अघि पछि टुको टुको ढल्ने आमा भन्दै छटपटिँदा साराई मन पुल्ने आमा भन्दै छटपटिँदा साराय माना पुल्ने हैन र पो रसो माया साराय माना पुल्ने मलाई सम्झे मलाई सम्झे नर आमा तिम्रो छोरो जिउँदै छ र पनि पेटाना मारे आई आमा तिमीले दमको दबाई खान नछाडे आई बाले पनि बातको दबाई नछोडेर खानु कसो भयो होला बराई उजेलीको गानु यो दसैँमा राता टिका नमुछे आयामा मझेरीमा जमरानी नछारे हायामा पिँढीबाट सधैँ मेरो बाटो हेर्दै होली मेरो खबर पाएपछि तिमी कति रौली मेरो खबर पाएपछि तिमी कति रौली हैन र पो रसो माया तिमी कति रौली ए आमा हे आमा दुधको भार तिर्न पाने पाइन नि
एकदमै वास्तवमा सारङ्गीले सबैको मन धुरुकहरू आउँछ. हामी अन्ततिर आइपुगेका छौँ तिलकजी, अब कार्यक्रमको बिट मार्ने बेला भइसकेका छ. अन्तमा यो सारङ्गीको विषयमा अलिकति, यो सारङ्गी जो रेटिन्छ नि, यो रेट्नेलाई के भनिन्छ नाम?
यो रेट्नेलाई चाहिँ अब हाम्रो नेपालीमा भन्दाखेरि चाहिँ यसलाई चाहिँ धनाली भनिन्छ होइन?
हजुर हजुर.
अब इङ्ग्लिसमा बो भन्छ यसलाई.
हजुर
होइन
हजुर
बो भन्छ. अब यो चाहिँ रेट जसलाई हामी चाहिँ आघात पुऱ्याउँछौँ.
हजुर हजुर.
यो चाहिँ स्ट्रिङ.
हजुर.
इङ्ग्लिसमा स्ट्रिङ भयो क्या.
हजुर.
नेपालीमा चाहिँ तार भन्छौँ.
हजुर हजुर.
अनि यो अब यसैलाई नै हामीले चाहिँ कन्ट्रोल भन्छ क्या, बोलाई कन्ट्रोल गर्ने.
हजुर.
कन्ट्रोल गरेर बजाउने भन्छ. अब यसमा सबै कुरा भन्दाखेरि अब
हजुर लामो. अनि अब यसलाई अन्तिममा यो जो रेट्दाखेरि यो साना तार जस्ता छ नि,
यो अहिले यो पुरानो जमानाको भयो होइन?
हजुर.
अहिले अब नयाँ जमानाको मेरो अर्को पनि छ, मसँग दुईवटा तिनवटा हुन्छ यो.
हजुर.
यो चाहिँ घोडाको पुच्छर भन्छ.
ए घोडाको पुच्छर.
अहिले त तपाईँको अलिकति परिवर्तन भएर आएको छ. प्लास्टिक 40 नम्बरको प्लास्टिक भन्छ त्यसलाई.
ए त्यो प्लास्टिककोले रसी सानो रसी पनि काम
हुन्छ, काम गर्छ.
र अन्तमा अब हामी छुटेर जाँदा जाँदै यतिन्जेलसम्म रेडियो भेरी सुन्नुभयो, कार्यक्रम भेरीको डबली सुन्नुभयो, सम्पूर्ण श्रोता साथीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ?
धन्यवाद. पहिलो त तपाईँलाई चाहिँ मलाई यहाँसम्म बोलाएर
हजुर
जस आफ्नो मनमा लागेका कुराहरू एउटा राख्ने अवसर दिनुभयो. म के भन्न चाहन्छु भने हामीले गरेका कृतिहरू, हामीले गरेका कामहरूमा यहाँहरू सबैको हात उठोस्
हजुर,
र यहाँहरू सबैको हामीलाई साथ मिलोस्
हजुर.
हामी गर्न तयार छौँ होइन? हामीले गरेको कामहरूमा ल यो राम्रो छ यो नराम्रो छ भनेर छुट्याइदिनु पनि उहाँहरूको अधिकारको कुरा हो
हजुर.
त्यो छुट्याइदिनुहोस्. र बाँकी कुरा के भने, अहिले हामीले जुन यो अछुतलाई हामीले हजुरहरूको बिचमा
हजुर
र सम्पूर्ण नेपालीहरूको बिचमा, सम्पूर्ण अग्रजहरूको बिचमा हामी ल्याउँदैछौँ
हजुर,
त्यसलाई राम्रो नराम्रो ल यसरी जानुस् यस्तो गर्नुहोस् भनेर त्यसको कमेन्टहरू श्रोताहरूले दिनुभयो र दर्शकहरूले दिनुभयो भने हेरेर त्यसलाई चाहिँ हामी चाहिँ आत्मसात गरेर त्यसलाई अगाडि बढाउनेछौँ. यति भन्दै
अनि अब अन्तमा तपाईँले प्रशिक्षण पनि दिनुहुन्छ, धेरै चेलाहरू उत्पादन गर्नुभएको छ, हामी जस्ता धेरै चेलाहरू हुनुहुन्छ तपाईँबाट सिकेका, तपाईँबाट सङ्गीत शिक्षा लिएका, अरू पनि सिक्न चाहनेहरू हुनुहुन्छ, उहाँहरूको लागि तपाईँको सम्पर्क नम्बर?
मेरो सम्पर्क नम्बर चाहिँ, पहिला कुरा त म एउटा त्यो प्रशिक्षणको विषयमा भनिदिउँ, हामी अब योजना बनाउँदैछौँ,
हजुर,
योजना बनाएर सबैभन्दा आर्थिक रहेछ सबै काम गर्ने, आर्थिकका कारणले गर्दाखेरि चाहिँ समस्याले यो गर्न नसकेको कुरो हो। अब हाम्रो योजना केही दिनमै हामीले चाहिँ युनिसिट खोलेर सम्पूर्ण यो प्रति कलाप्रति रुचि भएका के अरे विद्यार्थी भाइ बहिनीहरूलाई र सबैलाई चाहिँ हामी त्यसलाई चाहिँ पुरा गर्नेछौँ। र मेरो नम्बर सम्पर्क नम्बर के भने 98211 98211 16816 98211 16816।
ल, सम्पूर्ण चाहिँ सङ्गीत सिक्न चाहनेहरूले, सङ्गीत पारखीहरूले 98211 16816 सम्पर्क राख्न सक्नुहुनेछ। र तपाईँलाई धेरै धेरै धन्यवाद यहाँसम्म आइदिनु भयो र विजयादशमीको शुभकामना छ तपाईँलाई।
शुभकामना सबैलाई। मैले एउटा छुटेछ,
हजुर,
एउटा छुटेछ सबैलाई, सुर्खेतवासी र हाम्रो छैटौँ राजधानीका सबै हाम्रा अग्रजहरूलाई र अभिभावकज्यूहरूलाई र साथै चाहिँ आफन्तहरूलाई यो दसैँ तिहारको शुभकामना दिन चाहन्छु। धन्यवाद।
हस्, धन्यवाद साथी। आज कलाकार तिलक गन्धर्व बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ, सालैभरि आफ्नो पहिचान एउटा राख्नु भएको छ, एउटा सारङ्गी क्षेत्रबाट होस् अथवा सङ्कलनको क्षेत्रबाट होस् अथवा विभिन्न साङ्गीतिक क्रियाकलापहरू मार्फत उहाँले आफ्नो एउटा पहिचान राख्नु भएको छ, सबैको एउटा मध्यपश्चिमको एउटा नाम उचो राख्नु भएको छ। तिलक गन्धर्व हुनुहुन्थ्यो आजको बसाइमा र आजको बसाइबाट अब छुटेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम भेरीको डबलीलाई सुन्नुभयो देश विदेशमा अनलाइन मार्फत, रेडियो मोबाइल मार्फत। तपाईँ सबै साथीलाई धन्यवाद र प्रविधिका मित्रहरू बसन्त चौधरी, सुरेश आचार्य र विनोद ओलीलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट अछुत चलचित्रको गीत तिलक गन्धर्वकै आवाजमा रहेको बालकृष्ण सुनारको शब्द अनि सङ्गीत पनि तिलक गन्धर्वकै रहेको छ। यो गीत छोटोमा हामी तपाईँलाई फस्काउँदै छोड्दै म तपाईँकै मनको सारङ्गी रेट्ने गाइने शेरबहादुर आचार्य पनि बिदा हुन्छु। हस्त, नमस्ते। तपाईँको बाँकी पल शुभ रहोस्।